आपकी राह क्या कहते हैं, आपकी राह क्या कहते हैं, आपकी राह क्या कहते हैं।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله الصلاة والسلام عليك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین الحمدللہ پروگرام آپ کی رائے کے ساتھ حاضر ہیں اور انشاءاللہ حسب معمول ہمارے سلسلے کا جو فارمیٹ ہے اس کے مطابق ہم کچھ تصاویر اپنے سلسلے میں شامل کریں گے جن کا انتخاب کیا گیا ہے اور ہم اپنے مبلغین کے سامنے رکھیں گے اسلامی بھائیوں کے سامنے رکھیں گے اور انشاءاللہ ان کی ون بائی ون رائے لیں گے اور اللہ نے چاہا تو ان کی رائے سے ہمیں بہت کچھ سیکھنے کو ملے گا عمومی طور پر ہوتا ہے یہ کوئی تصویر آتی ہے اور اسے کوئی اچھی بات سیکھنے کو مل جاتی ہے یا کسی برائی اور کمزوری سے بچنے کا ذہن بنانے کی ہمارے مبلغین کوشش کرتے ہیں انشاءاللہ آج بھی ایسا ہی سلسلہ ہوگا آپ بھی اپنے گھروں میں یا جہاں کہیں ہمیں دیکھ رہے ہیں آپ بھی تصویر دیکھتے ہوئے اپنی رائے قائم کر سکتے ہیں اور پھر مبلغین کی رائے سے اس کو کمپیئر کر سکتے ہیں کراس کر سکتے ہیں اور اس میں کوئی کمی بیشی ہے تو وہ آپ چیک کر سکتے ہیں اور پازیٹیو وے میں اس کو تبدیل بھی کر سکتے ہیں انشاءاللہ درود و پاک کی فضیلت سنتے ہیں اور پھر تصویر کے ساتھ مبلغین کی رائے لینے چلتے ہیں جی نبی پاک صلی اللہ تعالی علیہ وسلم کا فرمان عالی شان ہے جو مجھ پر ایک مرتبہ درود پاک پڑھتا ہے اللہ پاک اس پر 10 رحمتیں نازل فرماتا ہے صلوا علی الحبیب صلی اللہ علی محمد صلی اللہ علیہ وسلم بڑھتے ہیں تصویر کی طرف اور تصویر کا ایک رخ ہم دکھا رہے ہیں باقی چار رخ انشاءاللہ ہمارے یہ مبلغین جو ہیں وہ دکھائیں گے پہلی تصویر جناب ہمارے سامنے ہے
آپ کی راہ کیا کہتے ہیں آپ کی راہ
اور کچھ جو ہے لوگ ہمارے کھڑے ہوئے ہیں مختلف منزلیں دکھائی ہیں جو میں دیکھ رہا ہوں اس پکچر میں تو لفٹ کے باہر کھڑے ہوئے ہیں اور کافی سارے لوگ کھڑے ہوئے ہیں لفٹ کے انتظار میں اور ایک صاحب جو ہیں وہ لفٹ کا انتظار نہیں کر رہے ہیں بلکہ وہ اسٹیئرز پر جا رہے ہیں روانہ ہو چکے ہیں جہاں پہ بھی جا رہے ہیں چلے جی عبد الواجد بھائی سے شروعات کرتے ہیں جی عبد الواجد بھائی پکچر آپ کے سامنے ہے کہاں پہنچا رہے ہیں ہم آپ
جی مہروز بھائی جیسا کہ آپ نے خود ہی وضاحت کر دی کہ اس پکچر میں دونوں یعنی جو نیچے لوگ کھڑے ہیں وہ بھی
جی
اور جو صاحب اوپر جا رہے ہیں وہ بھی کہیں جانا چاہتے ہیں
صحیح
تو جو نیچے کھڑے ہیں وہ لفٹ کے انتظار میں ہیں اور جو صاحب اوپر جا رہے ہیں وہ لفٹ سے بے نیاز ہو کر اپنی منزل کی طرف رواں دواں یہاں پر میں ایک بات عرض کروں مجھے یہ لگ رہا ہے کہ جو گروہ لفٹ کے لیے کھڑا ہے اس نے اوپر نہیں جانا بلکہ اس نے نیچے جانا ہے کیونکہ وہ بٹن اگر آپ دیکھیں نا کہ جو لفٹ کو بلانے کے لیے بلایا جاتا ہے
جی جی
تو آپ وہ بٹن دباتے ہیں جہاں آپ نے جانا ہو
ٹھیک ہے
بیکاز دے وانٹ ٹو گو ڈاؤن اسٹیئرز
ٹھیک ہے
تو اسی لیے انہوں نے نیچے کا بٹن دبایا
صحیح
تو اب اوپر والے نے اوپر جانا تھا تو اس نے پھر لفٹ کا انتظار نہیں کیا اس نے یہ سوچا کہ اگر میں لفٹ کے لیے کھڑا ہوں گا تو پہلے یہ لوگ لفٹ میں نیچے جائیں گے پھر لفٹ آئے گی پھر میں اوپر جاؤں گا تو اس نے اپنے وقت کی قدر کی اور اپنی منزل کی طرف رواں دواں ہو گیا تو اس سے یہ معلوم ہوتا ہے ایک پازیٹیو چیز سامنے آتی ہے کہ جب آپ پر سفر لازم ہو جائے جب آپ نے کسی جگہ پہنچنا ہے کوئی کام کرنا ہے تو اگر اسباب فوری طور پہ مہیا نہ بھی ہوں تو جو آلٹرنیٹیو کوئی چیز ہوتی ہے اسی کو استعمال کرتے ہوئے اس کام کو شروع کر دینا چاہیے
ٹھیک
ہر جگہ نہیں لیکن کچھ جگہیں ایسی ہوتی ہیں کہ جہاں اسباب کی عدم دستیابی جو ہے اس کو عذر نہیں بنانا چاہیے بلکہ اگر وہ نیکی کا کام ہے تو جتنی جلدی ہو سکے اس کو شروع کر دینا چاہیے فار ایگزامپل آپ علم دین حاصل کرنا چاہتے ہیں آپ نے یہ نیت کر لی ہے کہ میں نے عالم بننا ہے اب جب آپ نے یہ نیت کی تو ہو سکتا ہے کہ اس وقت مڈ آف دی ایئر ہو
ٹھیک ہے
سال کی ابتدا نہیں ہو کہ جب عموماً داخلے ہوتے ہیں بلکہ سال کا وسط ہو کہ اگر کسی بھی ادارے میں جائیں گے تو وہ آپ کو داخلہ نہیں دیں گے تو ऐसी सूरत में ये भी हो सकता है कि आप बजाय किसी मदरसे में एक क्लासरूम के माहौल में पढ़ने के, आप किसी आलिम साहब की खिदमत में इनफरादी तौर पे पेश हो जाएं और उनसे ये दरख्वास्त करें, इल्तिजा करें कि हजरत आप मुझे इशा के बाद कुछ पढ़ा दिया करें। तो अब ये होगा कि आपकी जो नीयत बन गई है उस पर आपका अमल शुरू हो जाएगा और आप जो है बाकायदा तालब इल्म की हैसियत से अपनी मंजिल की तरफ यानी तकमीले हुसूले इल्म की तरफ रवा दवा हो जाएंगे। और अगर आप इंतजार करते रहे कि भाई ये साल ख़त्म हो फिर अगला साल जब शवाल में दाखिले शुरू होंगे तो फिर मैं किसी मदरसे में जाऊंगा, तो हो सकता है कि इस दौरान शैतानी वसाविस की वजह से या कोई और आपकी ज़िंदगी में ऐसे हादसात हों कि आप अपनी नीयत पर कायम ना रह सकें। तो जहाँ तक हो सके अगर नेक इरादा है तो उसको पूरा करना चाहिए, अगर वो सहूलत के साथ पूरा ना होता हो और कोई और वजह शरई ना हो तो मुश्किल असबाब को भी इख्तियार करते हुए उस नेक इरादे को पाया तकमील तक पहुँचा लेना चाहिए।
सुभानअल्लाह, पहली ही बात बड़ी प्यारी आई, नेकी के दर्स पर मुश्तमिल आई और कामयाबी का नुक्ता है, आगाज कह सकते हैं आप कि बहरहाल हमने आगाज कर दिया, स्टार्ट ले लिया है। आबिद भाई, इस तस्वीर से आप क्या समझते हैं और हमारे नाजरीन को क्या पैगाम देना चाहेंगे?
इस तस्वीर के अंदर जो लोग लिफ्ट का इंतजार कर रहे हैं और एक जो बंदा है वो ऊपर जा रहा है सीढ़ियों से,
जी
तो ऐसा लगता है कि जो सीढ़ियों से जा रहा है वो कहता है थोड़ी सी मुशक्कत में बर्दाश्त कर लूँ, आसानी से जल्दी पहुँचने में हो सकता है देर हो जाए, तो मैं सीढ़ियों से जल्दी ना सही देर से पहुँचूँगा लेकिन मंजिल तक ज़रूर पहुँच जाऊँगा। तो अगर मंजिल होती है मसावकात, तकलीफों से मिलती है मंजिल,
सही आसान रास्ता नहीं होता,
जी
ठीक है।
अगर दुनिया के अंदर आप देखें कोई डॉक्टर भी बनता है तो वो बहुत कुछ पढ़ने के बाद फिर जाके वो डॉक्टर बनता है, कोई उस्ताद की सीट पे बैठता है तो वो भी तालिब इल्म होता है, रुकी सुखी खाता है फिर जाके वो इस मंजिल पे पहुँचता है। ऐसे ही कोई हमें जो बज़ाहिर बड़ा ही बड़े मर्तबे पर नज़र आ रहा होता है उसके पीछे उसकी बहुत बड़ी मुशक्क़त होती है, वो जो गुजर कर उससे आता है। तो ये मंजिल की तरफ पहुंचने के लिए मुशक्क़त करनी पड़ती है। जो लोग सिर्फ़ और सिर्फ आसानी के ही ख्वाहिशमंद होते हैं कि हर मंजिल जो है हमें आसानी से मिल जाए, वो बस अवकात ताखीर का और यूं समझिए कि अपनी ज़िंदगी में पीछे रह सकते हैं वो लोग। तो इसलिए अगर मंजिल पर पहुँचना है, और आखरत भी एक मंजिल है, आखरत भी एक मंजिल है और जन्नत एक फाइनल मंजिल है, अल्लाह की रजा और जन्नत को पाना, तो ये कहिए कि दुनिया के अंदर जो अमल हैं उसके अंदर अगर मुशक्कत है तो वो थोड़ी देर की मुशक्कत है, इसने सारा दिन तो सीढ़ियों पर नहीं चढ़ते रहना, थोड़ी देर ही चढ़ना है, इसने मंजिल पहुंच जानी है, ज़िंदगी भी थोड़ी सी देर है। तो एक मंजिल जो है वो आखरत की भी है, जन्नत की भी है, उसके लिए अगर दुनिया के अंदर थोड़े से अमल के अंदर कोई मुशक्कत आ जाए, कोई तकलीफ आ जाए, सर्दियों में वजू करना पड़ जाए या नफ्स नहीं चाह रहा और दो नफिल और पढ़ने पड़ जाए, या नफ्स नहीं चाह रहा मगर किसी की जो है वो इयादत के लिए जाना पड़ रहा है, तो
गर्मियों के दिनों में जोहर पढ़ने जाना है,
जी तो ऐसी सूरत के अंदर जब थोड़ी मुशक्कत है तो उस मुशक्कत को थोड़ी देर के लिए झेल लें, इंशाल्लाह ताला जब मंजिल पे पहुंचेंगे तो बड़ा ही सुकून आएगा। तो ये हमें इस चीज से भी ये देता है कि बजाय किसी और के, जैसे नीचे लिफ्ट के अंदर जो है वो रश है, बजाय रश के अंदर मजीद जो है वो रश बढ़ाने से हो सकता है कि और लोगों की भी तशवीश बढ़ जाए, तो इसलिए जो है वो सीढ़ियों से चढ़ेंगे तो इंशाल्लाह अज़ीज़। ये मैसेज जो मुझे समझ आया,
अच्छा
है।
दो बातें कर दी हैं आपने, एक तो ये कि आबिद भाई जो इरशाद फरमाया, आबिद भाई आप बताइएगा, दो बातें हो गई हैं। एक बात तो इन्होंने मरकजी कही है कि मंजिल के लिए, मंजिल की तरफ जाते हुए बाज़ औक़ात तकलीफ़ों से भरपूर या यूँ कह लीजिए आजमाइशों से भरपूर या मुशक्क़त वाला रास्ता इख्तियार करना पड़ता है, तो बहरहाल मंजिल पर पहुँचना है तो उस मुशक्क़त वाले रास्ते को इख्तियार करना पड़ेगा, फिर चाहे वो मंजिल दुनिया की हो या आखरत की। ऐसा ही था आबिद भाई। और एक बात और इन्होंने कही है कि जनाब अली ये भी तो होता है कि वो लिफ्ट में इतने सारे अफराद खड़े हुए हैं तो थोड़ा सा ईसार कर दें, आपका शायद इशारा इसी तरफ था कि इतने सारे अफराद खड़े हुए हैं, चलो मैं पैदल चला जाता हूँ, मैं स्टेयर चढ़ जाता हूँ। जज़ाकअल्लाह खैर, अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए। इब्राहिम भाई क्या इशारा फरमाएंगे?
जी मेहरूज भाई, इस तस्वीर पर गौर करने से एक तो जैसे अब्दुल वाजिद भाई ने तस्करा किया कि लिफ्ट का बटन ही हमें बता रहा है कि ये लिफ्ट ने नीचे जाना है, अच्छा, इमारत की हैयत से भी यूं लग रहा है कि लिफ्ट को ऊपर जाने का कोई है नहीं ना, ऊपर इमारत की हैयत यूं बता रही है कि ऊपर नहीं जाएगी लिफ्ट। तो एक मुझे इसमें ये पैगाम समझ में आ रहा है कि हर किसी का ना रास्ता अलग होता है, तो अपने रास्ते की पहचान रखें कि मैंने जाना किस तरफ है। किसी ने नीचे जाना है, किसी ने ऊपर जाना है। मैंने नेकी के रास्ते पर जाना है, मैंने जन्नत के रास्ते पर जाना है, मैंने परहेजगारी और तकवा के रास्ते पर जाना है। तो अपने रास्ते की पहचान रखें, अगरचे उस रास्ते के अंदर मुश्किलात हैं, अगरचे उस रास्ते के अंदर जो है वो तकालीफ आएंगी, उस रास्ते के अंदर जो वो सब्र आजमा होगा, लेकिन बिल आखिर अपनी मंजिल को पहुंचेंगे। तो पैगाम इसके अंदर जो मुझे समझ में आ रहा है, वो अपने रास्ते की पहचान रखें कि मैंने कहाँ जाना है। दूसरों को ना देखें कि अगरचे वहाँ रश है, वहाँ लोग ज्यादा हैं, तो लोगों की तादाद पर ना जाएं कि वो सारे चूंकि इधर ही जा रहे हैं तो मैं भी लोगों की देखा देखी उनके पीछे ही चल पड़ूं, बल्कि अपने रास्ते को पहचान करके जो दुरुस्त रास्ता है उसकी तरफ जाएं।
वाह जी वाह, अपने महवर पे, अपने रास्ते पे चलते रहें, इंशाल्लाह मंजिल पे पहुंच जाएंगे।
इन्होंने जो बात की है उसके अंदर में अपने रास्ते की पहचान, कराची में बसा होकर ट्रैफिक जाम होती है तो कुछ लोग कहीं से निकल रहे होते हैं ना, दूसरे जिसको उस रास्ते का पता नहीं होता वो भी उनके पीछे चल पड़ते हैं।
पता चला वो बंद गली में गए,
बंद गली में पहुंच गए,
और ये भी बेचारे फंस गए। उसे तो वहां जाना था, उसकी मंजिल बंद गली थी, लेकिन इनको कहीं और जाना था और ये फिर इन्हें रिवर्स आना पड़ता है। चले जी, फराज भाई आप क्या इरशाद फरमाते हैं, इस तस्वीर से आप हमें क्या पैगाम देंगे?
दो चीजें बहुत अहम लगती है यहाँ पर। एक तो ये कि डिसीशन मेकिंग जो है वो बहुत इंपॉर्टेंट है, और दूसरा ये कि इंसान का काम बड़ा कैलकुलेटेड होना चाहिए। हो सकता है कि जितनी देर में ये ऊपर चढ़े उतनी देर में लिफ्ट दो मर्तबा वापस आ जाए, ये भी तो मुमकिन है ना। कई मर्तबा हमारी फिजिकल लाइफ में भी ऐसा होता है, हम समझते हैं कि अभी लिफ्ट को बहुत ज्यादा टाइम लगेगा, लेकिन जितनी देर में हम पहुंचते हैं उससे पहले दो मर्तबा लिफ्ट पहुंच चुकी होती है। तो डिसीशन मेकिंग बहुत जरूरी है कि मेरा काम इतनी देर का है और लिफ्ट जो है इतनी देर में वहां पहुंचेगी, तो मुझे इस वक्त क्या करना चाहिए,
मेरे लिए फिजिबिलिटी,
मेरे लिए फिजिबिलिटी क्या है। बाद अवकात ऐसा होता है कि लोग ये भी समझते हैं कि ये जो लोग काम कर रहे हैं ना सब इसी चक्कर में लगे हुए, तो शायद मुझे कुछ यूनिक ही करना चाहिए। हर मर्तबा यूनिक काम फायदेमंद हो जरूरी नहीं है, हो सकता है कि वो जिस लाइन में खड़े हुए हैं वही ज्यादा फायदेमंद काम हो। तो हर मर्तबा अपना रास्ता अलग कर लेना या हर चीज को क्रिएटिविटी का नाम दे देना, नई चीज का नाम दे देना, ये फायदेमंद नहीं होता। और कैलकुलेटेड काम करेंगे तो इंशाल्लाह फायदा होगा।
वाह क्या बात है आपकी, आपने बड़ी प्यारी बात कही कि हर दफा नया काम करेंगे तो जरूरी नहीं है वो अच्छा हो जाए। अब्दुल वाजिद भाई एक जगह हम गए, बताने में मेरा ख्याल है हरत नहीं, कहीं पे खाना था तो क्लोज फ्रेंड थे तो उन्होंने कुछ बना के पेश किया। अब हम खा रहे तो होना यही चाहिए, खाना पसंद आए तो खाएं, ना पसंद आए तो छोड़ दें, यही इस्लामी तालीमात हैं, ऐब ना निकालें। लेकिन बाज़ुकात होता है कि आपकी फ्रेंडशिप ऐसी होती है कि वो कुछ बातें ना अज़राए तफन्नुन भी चल जाती हैं। और फिर एक ये भी है कि बाज़ुकात ना आप इस पोजीशन पे होते हैं कि गलती से सामने वाले को रोकें। तो उन्होंने मुझसे पूछा कि खाना कैसा लगा, तो मतलब पहले ये बताओ ये है क्या,
ये पकाया क्या,
ये पकाया क्या है, क्योंकि नहारी भी नहीं लग रहे थे, पाए भी नहीं लग रहे थे और कुन्ना भी नहीं लग रहा था, कोई चौथा ऑप्शन था। तो उन्होंने भी वाकई में क्रिएशन ही की थी। अब यूं था तो उसके बीच की चीज तो खा तो ली गई, लेकिन कोई यूनिक टेस्ट एक ऐसा हो ना जो टेस्ट बर्ड्स जो हैं वो आपके कबूल करें, वो नहीं था। तो बड़ी प्यारी बात की आपने कि हमेशा यूनिक काम करना, सबसे हटके करना या सबसे हटकर नजर आने की कोशिश करना, ये आपका एक अच्छा ओरा कायम नहीं करती, आपका गुड ओरा नहीं बनता है, और आपकी जो पर्सनैलिटी होती है बजाय वो निखरने के डैमेज हो रही होती है। बहुत प्यारा पॉइंट आपने कहा है और कैलकुलेटेड भी करें। मैं एक चीज तो सोच रहा था कि ये तस्वीर जो है बड़ी पॉजिटिव भी है और बहुत ज्यादा नेगेटिव भी है। अगर इस शख्स को अब्दुल वाजिद भाई एक दो मंजिलें चढ़नी है, तीन मंजिलें चढ़नी है तो ये स्टेयर्स का इस्तेमाल कर रहा है, ठीक है। और इब्राहिम भाई ने तो खैर लिफ्ट ही ऊपर से वो क्लोज कर दी है कि वो उसका डिजाइन बता रहा है कि ऊपर नहीं जाती, बस नीचे ही जाती है। लेकिन अगर हम मान लें कि लिफ्ट ऊपर जाती है और ये जो बिल्डिंग है जनाब ये कोई दो तीन मंजिला नहीं है बल्कि 100 मंजिला है, तो फिर तो इसका ये डिसीजन जो है हरगिज हरगिज दुरुस्त करार नहीं पाएगा कि ये मतलब कैसे चढ़ पाएगा, लगता नहीं है। ये बगैर मुकाबले के, बगैर कंपटीशन के नॉर्मल लाइफ में इतना ज्यादा स्टेयर्स चढ़ना
जी, यानी मुबालगतन यही है कि उसकी सारी जिंदगी सीढ़ियां चढ़ने में ही गुजर जाएगी
और जब तक चढ़ेगा वो फिर किसी और काम का
नहीं
रहेगा। नहीं,
यहाँ पर एक चीज और भी है कि लोगों से मशवरा भी कर लिया जाए। बाज़ औक़ात लोग नई जगह पर पहुंचते हैं उनको मालूम होता है कि अगर मैं दो लोगों से मशवरा करूंगा तो मेरा काम आसान हो जाएगा, लेकिन एक धुन सवार होती है कि यार मैं क्यों किसी से पूछूं, नहीं मैं करूंगा और पहुंच जाऊंगा, देखना मैं सबको दिखाऊंगा कि मेरा काम जो ना मुझे जरूरत ही नहीं है, और फिर बिल आखिर उसको जो है वो नुकसान भी उठाना पड़ता है। बड़ी प्यारी प्यारी बातें सीखी है पहली पिक्चर में, और अब चलते हैं बढ़ते हैं अगली नेक्स्ट पिक्चर की तरफ। जी
आपकी राय क्या कहते हैं, आपकी राय।
अच्छा जी जनाब, तस्वीर तो बड़ी वाजे है, यानी जो दिख रहा है वो सभी को दिख रहा है, फिर तो फराज भाई से शुरुआत करते हैं। फराज भाई क्या देख रहे हैं और इस तस्वीर से कौन सा एक पैगाम आप हमारे मदनी चैनल के नाज़रीन को देना चाहेंगे?
एक बात इसमें जो बुनियादी है वो ये समझ में आती है कि बाज़ औक़ात बंदा बहुत कोशिश करता है बहुत कुछ हासिल करने की, अच्छा उसकी कोशिश भी काफ़ी हद तक अच्छी होती है, इसी तरह जो सिखाने वाला है, गाइड करने वाला है, जो लीड करने वाला है, वो भी बहुत अच्छा होता है अपनी जगह पर, लेकिन जो दिया जा रहा होता है उसको संभाल कर रखने का या उसको बर्दाश्त करने का बंदे के अंदर इतनी ताकत उसके अंदर नहीं होती कि वो उन सब चीज़ों को बर्दाश्त कर सके, सलाहियत ही नहीं होती, यानी मेहनत वो अपनी फुल कर रहा होता है, स्ट्रगल कर रहा होता है, सिखाने वाला भी अपने अंदाज में काफ़ी हद तक अच्छा सिखा रहा होता है, लेकिन उसके पास वो सलाहियत ही नहीं है कि जिसको लेकर वो उस फील्ड के अंदर आगे बढ़ सके। मुझे इस तस्वीर को देखकर पहले तो एक हदीस पाक याद आ रही थी, बुखारी शरीफ के हदीस पाक है, सैयदना अबू हुरैरा रदी अल्लाह तआला ने फरमाया कि मैंने हुजूर अलैहि सलातो सलाम से इल्म के दो बर्तन सीखे, एक तो मैंने तुम्हारे सामने जाहिर कर दिया, अगर दूसरा जाहिर करने जाऊं तो तुम मेरी गर्दन यहाँ से उड़ा दोगे। यानी इसका मतलब यह है, शारहीन ने फरमाया कि बहुत सारी ऐसी बातें होती हैं जो खवास को पता होती हैं, अवाम को ना उन चीज़ों का मुतालबा करने की हाजत है और ना ही ज़रूरत है। अच्छा बाज़ औक़ात बंदे के पास इल्म बहुत सारा होता है और वो हर एक के सामने, चाहे वो उसके लिए रिलेवेंट हो या ना हो, वो हर एक के सामने वो बातें बयान कर रहा होता है। जैसे आजकल सोशल मीडिया का दौर है, बहुत सारी बातें किताबों की हद तक दुरुस्त होती हैं, इल्म हासिल करने की हद तक दुरुस्त होती हैं, लेकिन उसका मतलब ये नहीं होता कि आप सोशल मीडिया पर आकर हर इश्यू को बयान करना शुरू कर दें। तो फिर ये क्यों फरमाया कल्लिमुन्नासा अला कदरियुकूलिहिम, लोगों से उनकी अकल के मुताबिक कलाम करो, लोगों से उनके मकाम और मर्तबे के लिहाज से कलाम करो। ये सारी बातें इसीलिए हैं कि हर एक के अंदर इतना पैमाना नहीं होता कि वो उन तमाम चीज़ों को बर्दाश्त कर सके। तो दोनों साइडों से बंदे को देखना है कि जो दे रहा हूँ क्या इसको ये उठाने की सलाहियत है या नहीं। अब अगर बच्चा है उस पर आप इतना बड़ा वजन डाल देंगे तो जाहिर वो नहीं उठा सकेगा, ये मिसाल सबको समझ आती है कि छोटे बच्चे को ज्यादा वजन नहीं दिया जा सकता। तो इससे बढ़कर ये मिसाल समझ में आनी चाहिए कि हर बंदे को वो इल्म भी नहीं दिया जा सकता जिसका वो मुतहम्मिल नहीं है। और दूसरी बात यह है कि जो सीखने वाला है उसको भी इतना जोर जबरदस्ती नहीं करना चाहिए कि मुझे ये चीज सीखनी ही सीखनी है। एक हद तक तो आप स्ट्रगल कर सकते हैं, लेकिन अगर आप वो हासिल नहीं कर पा रहे हैं तो फिर आप अपनी जो वे है उसको आप उसको डाइवर्ट भी कर सकते हैं, उसको किसी और तरफ भी लेकर
ख्वाहिश तब्दील करें अपनी, अगर आपके अंदर बुनियादी सलाहियत नहीं है तो। ये देख लीजिए आजकल होता है कि एक दूसरे की देखम देखी जो है, देखम देख के ले आप कि वो एक को देखा भाई यूं किया यूं किया यूं किया तो मुझे भी करना चाहिए ना। हर किसी का कद एक जैसा है ना हर किसी की सलाहियत एक जैसी है। किसी टोकरी में अंडे रखे जाते हैं, किसी टोकरी में फ्रूट रखा जाता है और किसी बर्तन में दूध रखा जाता है। तो जो जिस चीज़ का अहल है वो पाने की कोशिश करे और उसको वो सिखाया जाए। ऐसा ही फराज भाई यही फरमा रहे थे। अल्लाह पाक हमें तौफीक अता फरमाए अपने बारे में, दूसरों के बारे में राय देना ना कि इसमें यह सलाहियत नहीं है, ये बहुत आसान है। अपने बारे में फैसला करना कि मुझ में क्या सलाहियत है, यानी बुनियादी सलाहियत है या नहीं है, ये अपने बारे में फैसला करना बहुत मुश्किल है। और इसीलिए मारफत ज़ात जो है ये एक बड़ा मुश्किल और कठिन काम है। अल्लाह पाक हमें तौफीक अता फरमाए। इब्राहिम भाई क्या इरशाद फरमाएंगे?
जी मेरोज़ भाई, पैगाम तो ये समझ में आ रहा है कि बसा औकात इंसान को अल्लाह तबारक व तआला बहुत कुछ अता फरमाता है, लेकिन उसकी अपनी कुछ ऐसी हरकत व सकनात या ऐसे आमाल होते हैं जिसकी वजह से जो फैज़ उसे कुल्ली तौर पर पहुंचना होता है वो नहीं पहुंच पाता। इसको हम यूं भी ले सकते हैं कि बसा औकात इंसान अपना नुकसान कर बैठता है तो उसका बोझ जो है वो दूसरों पर डालने की बजाय अपने ऊपर गौर करे कि नेमतों का जो फ्लो है वो तो तेजी के साथ, देखें नल से पानी तो पूरे अपने जोर से आ रहा है, प्रेशर से आ रहा है, तो उसका फ्लो तो पूरा है, लेकिन मेरा जो बर्तन है उसके अंदर ही सुराग है। वो कहा जाए कि फकीर अपने कासे गदाई को देखे कि उसके अंदर जो है वो सुराग है, अब जो डालेगा वो सिक्का ही नीचे गिर जाएगा तो उसे मिलेगा क्या। تو بندہ بسا اوقات جو ہے وہ اسے خدا داد صلاحیتیں ملی ہوئی ہوتی ہیں لیکن اس کی اپنی عادتوں کے اندر بسا اوقات بگاڑ ہوتا ہے، ان صلاحیتوں کو پوزیٹو یوز نہیں کر رہا ہوتا، یعنی یوں کہیں کہ بسا اوقات ٹیلنٹ پورا ہوتا ہے لیکن انسان ان اس اپنی بعض عادتوں کی خرابی کی وجہ سے، اس کی مثال یوں دیکھیں کہ بسا اوقات انسان جس کرسی پر ہوتا ہے یا جس مقام پر ہوتا ہے وہ اس مقام کے لیے جو ہے وہ اہل ہوتا ہے ضرور، لیکن اب وہ آفس آ ہی لیٹ رہا ہے، وہ اپنے کام پر دھیان ہی نہیں دے رہا، تو اپنے کام پر دھیان دے گا تو وہ کام کو مکمل کرے گا، تو اس پر غور کرنا چاہیے کہ اپنی عادتوں کی وجہ سے جو اس کی صلاحیتیں رب تبارک و تعالیٰ نے دی ہوئی ہیں وہ صلاحیتیں تو پوری ہیں لیکن ان اپنی عادتوں کی وجہ سے وہ اپنے کام کو مکمل نہیں کر رہا، تو اپنے اوپر غور کرنے کی ضرورت ہے کہ میرے اندر کیا کمی ہے۔ اسی کو ہم اگر طریقت کے نظر سے دیکھیں تو پیر و مرشد کا فیض تو پورا ہے لیکن ہم اس فیض کو کتنا سنبھال لیں، جو بزرگان دین کی طرف سے جو کتابوں کے اندر بھی دین موجود ہے، قرآن حکیم بھی موجود ہے، بزرگان دین نے جو ہے وہ دین اسلام کو بیان بھی کیا ہے، لیکن ہم اس کو کتنا لے رہے ہیں؟ اگر ہمارے اندر ہی کمی ہے تو پھر ہم اس کو فیض کو پوری طرح سنبھال نہیں پا رہے، تو اپنی کوتاہی اور اپنی کمی کے اوپر غور کرنا چاہیے۔
بڑی پیاری بات ہے ابراہیم بھائی نے جو ارشاد فرمائی کہ فیض تو آ رہا ہے، مجھے یہاں پہ معاشرے کی ایک دو طبقات کا ذہن میں آ رہا تھا عبد الواجد بھائی، بعض لوگ سوسائٹی میں آپ کو ملیں گے جو بڑے مفلوک الحال ہوں گے، یا تو بےچارے فقیر ہو گئے ہوں گے یا ہینڈ ٹو ماؤتھ ہوں گے، لیکن ریئلٹی میں ایک تو ہوتا نا دعوے کرنا، نہیں ان کے قرب و جوار والے لوگ بتاتے ہیں بعض اوقات کہ ان کی آمدنی یوں تھی، ان کا بزنس ایسا تھا، اور انہوں نے تو دونوں ہاتھوں سے پیسہ کمایا،
جی بلکہ دونوں پاؤں بھی شامل،
جی واقعتاً، یعنی مبالغہ لگے شاید، مطلب بوریوں میں پیسہ آتا تھا یوں بھی بعض لوگ کہتے ہیں، اور یہ دعووں کے برعکس بات کر رہا ہوں، مطلب ریئلٹی پہ بیس بات کر رہا ہوں، لیکن انہوں نے فراز بھائی اس پیسے کو صحیح طریقے سے یوٹیلائز نہیں کیا، میں یہ بھی نہیں کہتا انہوں نے گناہوں کے کاموں میں سارا اڑا دیا، لیکن انہوں نے اس کی سیونگ ویسے نہیں کی جیسے کرنی چاہیے تھی، نہ گھر بنایا، نہ کا بزنس اور زیادہ اپ گریڈ کیا، نہ اپنی اولاد کے لیے کچھ کیا، اور پھر جب وہ ایک وقت ہوتا ہے وہ گزر گیا تو پھر انہوں نے جو ابراہیم بھائی بات کر رہے تھے کہ فیس تو جاری ہے، اللہ آپ کو نواز رہا ہے، اب آپ ان نعمتوں کا استعمال کیسے کر رہے ہیں اس پہ غور کر لیں۔ اور دوسری بات بھی بڑی پیاری تھی ابراہیم بھائی کی، یاد رکھیے گا زندگی میں بعض لوگ آپ کو یہ کہتے ہوئے ملیں گے، عبد الواجد بھائی میں نے دیکھا بعض لوگ کہہ رہے ہوتے ہیں ہم میں اتنی صلاحیت، ہم کیوں آگے نہیں بڑھتے، کمپنی میں میری ترقی کیوں نہیں ہوتی، فلاں کیوں آگے بڑھ گیا، تو میرا جو ایک آبزرویشن ہے نا عبد الواجد بھائی عابد بھائی وہ یہ ہے کہ بعض اوقات بندے میں جو ابراہیم بھائی نے بات کی فیلڈ کی، یعنی پروفیشنلی وہ اس سیٹ کو ڈیزرو کرتا ہے، پروفیشنلی کرتا ہے، آفیشلی کرتا ہے وہ، لیکن اس کے اندر کوئی اور عیب ہوتا ہے، جیسے ٹائم کی پابندی نہ کرنا، اصولوں کی پابندی نہ کرنا، یا بد اخلاقی، یا جھوٹ، یا دھوکہ، اس قسم کی چیزیں جو ہوتی ہیں پھر لوگ اس کو قبول نہیں کرتے، باوجود بہت بڑے بڑے کاریگر مختلف کاموں کے نا آپ کو خوار ملیں گے زندگی میں، ریئل لائف میں وہ پریشان حال ملیں گے، لوگ ان سے کام نہیں کراتے، کیوں کام نہیں کراتے بھائی، ان سے کام کرانے کا بولو، کام پکڑ تو لیں گے لیکن پھر کریں گے نہیں، اچھا کریں گے تو ایسا کریں گے کہ سبحان اللہ دنیا دیکھے، لیکن وہ کریں تو بات ہے نا، یعنی کام پہ آمادہ کرنا ایک الگ کام ہے ان کو، تو بہرحال اس میں اپنے گریبان میں ہمیں جھانکنا چاہیے، خود اپنی صلاحیتوں کو دیکھنا چاہیے، اور اگر ہمارے اندر کوئی ایسی کمزوری ہے کہ جو ہماری ترقی میں رکاوٹ بن رہی ہے، یا اللہ پاک جو ہمیں نعمتیں دے رہا ہے ایک طرح سے اس کی ناشکری کا باعث بن رہی ہے، تو پھر اس کو ہمیں رجوع بھی کرنا چاہیے، توبہ بھی کرنا چاہیے، اور اپنے آپ کو اپ گریڈ بھی کرنا چاہیے۔ عابد بھائی آپ کیا ارشاد فرمائیں گے؟
مجھے تو یہ لگ رہا ہے کہ جیسے کوئی بندہ کسی جگہ اسی طرح کی بالٹی لے کے جائے پانی بھرنے، اور اس سے نل چلایا اور بالٹی کے سوراخ ہیں پانی نکل رہا ہے، تو اس نے کوشش کی، برتن بھی لے گیا، عمل بھی کیا، صحیح ہے، لیکن اس کا جو برتن ہے وہ اس سے پانی ضائع ہو رہا ہے۔ یہ اس شخص کی مثال ہے کہ جو نمازیں بھی پڑھے، روزے بھی رکھے، نیک اعمال بھی کرے، لیکن ساتھ ہی ساتھ وہ عمل کو ضائع کرنے والے کام کرے، وہ بندہ لوگوں کی غیبتیں کرے، عمل ضائع ہو گئے، غیبت عمل ضائع کر دیتی ہے، چغل خوری کرے لوگوں کے ساتھ، لوگوں کو لڑاتا پھرے، اور اپنے اعمال کو برباد کرتا پھرے، وہ سمجھے کہ میرے پاس بڑے ہی اعمال جمع ہیں، جمع ہو رہے ہیں، میں کر رہا ہوں، ماں باپ کا دل دکھا ہے، وہ کہہ رہا ہے کہ میرے عمل جمع ہو رہے ہیں، لیکن حال یہ ہے کہ قیامت کے دن جب اس کے اعمال کھولے جائیں گے اور اس کے عمل کے صندوق کھولے جائیں گے تو پتہ چلا اس نے وہیں دنیا کے اندر ہی ان کو برباد کر دیا، ریاکاری کر کے، غیبت کر کے، برے کام کر کے، ایسے کام جس سے عمل برباد ہو جاتے ہیں۔ تو اس کا جو وہ شریعت کی ایک، یوں سمجھیے شریعت کی ایک حد تھی،
جی
جو شریعت، جی باؤنڈری تھی جو شریعت نے اس کو دی تھی کہ یہ عمل بھی کرنے ہیں اور اس طرح سنبھال کے بھی رکھنا ہے،
صحیح،
اس نے وہ شریعت کی باؤنڈری کو ہی اس نے پار توڑ دیا، کراس کر دیا، تو عمل کہاں سے رہنے ہیں پھر۔ تو یہ مجھے تو اس سے یہ میسج سمجھ آ رہا ہے کہ جو بندہ نیک عمل کرے، کوشش کرے عمل کی، ساتھ ہی ساتھ اپنے اعمال کی حفاظت بھی کرے،
اللہ اکبر، آخرت کے اجر سے محرومی نہ ہو جائے، اس سے ڈرتے رہیے۔ اور بہت اچھی بات عابد بھائی نے توجہ دلائی کہ بعض اوقات ہم کام کر رہے ہوتے ہیں اور یقیناً عبادات جو ہیں وہ بھی ایک طرح کی مشقت ہیں، آپ اٹھتے ہیں، وضو کرتے ہیں، ایکٹیویٹی کرتے ہیں، نماز ادا کرتے ہیں، حج پرفارم کرتے ہیں اور دیگر عبادات، تو مشقت والے کام تو ہیں، یہ ظاہر سی بات ہے، لیکن یہ مشقت کس آسر پہ کر رہے ہیں کہ آخرت میں آسانی ہو جائے گی، ثواب ملے گا، اس کا اجر ملے گا، اللہ پاک راضی ہوگا، جنت مل جائے گی اللہ کی رحمت سے، اعمال بارگاہ الہی میں قبول ہو گئے تو اپنے اعمال کی حفاظت بھی کریں، اللہ پاک ہمیں توفیق عطا فرمائے۔ عبد الواجد بھائی کیا ارشاد فرمائیں گے؟
جی مہروز بھائی، میں اسی بات کو تھوڑا مزید آگے بڑھاؤں گا جو ابھی آپ نے اور ابراہیم بھائی نے کہی، کہ اللہ تعالیٰ کی جو نعمتیں ہوتی ہیں وہ جی ملتی تو ہیں لیکن ہم سنبھال نہیں پاتے۔ تو اسی کا ایک پہلو کہ اللہ تعالیٰ کی جو نعمتیں ہوتی ہیں ان میں سے کچھ ایسی بھی ہوتی ہیں جن کو سنبھال کر رکھنا ہوتا ہے،
ٹھیک،
تاکہ وہ ضرورت کے وقت کام آئیں۔ جیسے یہاں پانی کی مثال ہے کہ پانی کو اس بالٹی میں سٹور کرنا ہے تاکہ جب پانی کی ضرورت پڑے تو ہم اس پانی کو استعمال کر سکیں۔ اچھا، فی زمانہ ایک بہت بڑا مضمون ہے جو پڑھایا جاتا ہے، سکھایا جاتا ہے، اس پہ بڑی ڈسکشن ہوتی ہے، وہ ہے ویلتھ مینجمنٹ، کہ اگر کسی کے پاس پیسہ ہے، مال ہے، دولت ہے، تو اس مال یا دولت کا ہونا یہ ایک بہت بڑی چیز ہے، لیکن اس سے بڑی چیز یہ ہے اس کو مینج کرنا،
ٹھیک ہے۔
یعنی بڑے بڑے خاندانی لوگ ایسے ہوتے ہیں کہ جن کے پاس مال و دولت بہت ہوتا ہے لیکن وہ ویلتھ، وہ پراپرٹی، وہ مال بجائے ان کو زندگی میں کامیاب انسان بنانے کے ان کو ایک ناکام انسان بنا دیتی ہے۔ یہی دولت اگر آدمی نیکی کے کاموں میں خرچ کرے، فلاحی کاموں میں خرچ کرے، علم دین کو معاشرے میں پھیلانے کے کاموں میں خرچ کرے، تو یہ دنیا اور آخرت دونوں کو سنوارنے والی بات ہے۔ لیکن اگر یہی دولت آدمی برے کاموں میں صرف کرے، عیاشیوں میں صرف کرے، برے دوستوں کی محفلوں، صحبتوں میں اس مال کو، پراپرٹی کو خرچ کرے، تو پھر یہی دولت انسان کو انسان نہیں رہنے دیتی بلکہ بعض اوقات جانور بنا دیتی ہے۔ اور جب میں یہ بات کہہ رہا ہوں تو میرے سامنے میری زندگی میں کتنے ایسے کردار ہیں جو میری نگاہوں میں گھوم گئے کہ انہیں اللہ تعالیٰ نے بڑا نوازا تھا اور باپ دادا کی طرف سے ان کے پاس دولت وراثت میں آ رہی تھی، لیکن ہوا کیا کہ اس دولت نے انہیں بگاڑ دیا، اور پھر ایسا بگاڑا کہ وہ جو اربوں اور خربوں روپے کی جو ان کی پراپرٹی تھی وہ ساری انہوں نے برے کاموں میں، گناہوں کے کاموں میں خرچ کر دی، اور پھر جب وہ آخر میں مرے تو بالکل دیوالیہ ہو کر اور بروک ہو کر مرے، اور پھر انہوں نے اپنے پیچھے کوئی اچھی یادگار نہیں چھوڑی۔ اب اس کے ساتھ عرض یہ کروں گا کہ ویلتھ مینجمنٹ بنیادی طور پہ تو اکثر ایسا ہوتا ہے کہ مردوں کو آنی چاہیے، لیکن آبزرویشن یہ ہے کہ عورتیں اس معاملے میں مردوں سے زیادہ ہوشیار اور تیز ہوتی ہیں۔ یعنی عورتوں کو اگر آپ پیسے دیں اور یہ کہہ بھی دیں کہ اس میں سے کچھ خرچ کیجئے اور کچھ سنبھال کر رکھیے، تو جو عموماً آبزرویشن ہے وہ یہی ہے کہ عورتیں آپ سے بہتر مینج کریں گی، گھر کا خرچہ بھی چلے گا، کچن بھی چلے گا، اور اینڈ آف دی منتھ آپ نے جو کہا ہے کہ کچھ بچا کر رکھنا تو وہ بچا ہوا بھی ہوگا۔ تو اب جو ہے، یعنی خواتین کا تو معاملہ میں نے عرض کر دیا، مردوں کو جو ہے ویلتھ مینجمنٹ کا آنا بہت ضروری ہے،
ٹھیک،
بالخصوص بہت سے لوگ ایسے دیکھے جوانی میں بہت اچھا کھاتے کماتے تھے اور بڑی اچھی زندگی گزارتے تھے, لیکن بڑھاپے میں وہ محتاج ہو گئے, لوگوں کے محتاج ہو گئے. جب بڑھاپا ان کا بڑی قسم پرسی میں, اسرت میں, غربت میں گزرا تو بعض اوقات ان کا قصور نہیں ہوتا, لیکن بعض اوقات ان کا قصور بھی ہوتا ہے. تو یہاں مشورتاً یہ عرض کروں گا کہ اگر اللہ تعالیٰ نے آپ کو کچھ نوازا ہے تو آپ کوشش کیجئے کہ اللہ کی راہ میں بھی خرچ کیجئے, نیکی کے کاموں میں خرچ کرنے سے بخل نہ کیجئے, لیکن اس کے ساتھ ساتھ اپنے بڑھاپے کے لیے بھی کچھ بچا کر رکھیے کہ یہ وہ وقت ہوتا ہے کہ جس وقت سب سے زیادہ جن چیزوں کی ضرورت ہوتی ہے ان میں اولاد کے بعد اس پیسے کی ضرورت ہوتی ہے کہ جو اگر آپ بیمار ہوں تو اپنے علاج پر لگا سکیں, آپ کی زوجہ بیمار ہو تو اس کے علاج پر لگا سکیں, یا آپ کی اولاد آپ کو وہ کھلانے کی طاقت نہیں رکھتی جو آپ کی صحت تقاضا کرتی ہے کہ آپ کھائیں. تو اب اگر آپ نے کچھ پس انداز کیا ہوگا, کچھ بچا کے رکھا ہوگا, کچھ سیونگز ہوں گی, تو ایسے مشکل وقت میں وہ کام آئیں گی. اور ہمارے معاشرے میں عموماً یہ بھی ہوتا ہے کہ پچھلی عمر میں لوگوں کو یہ توفیق ہو جاتی ہے کہ وہ حج کی سعادت حاصل کر لیتے ہیں یا عمرے کی سعادت حاصل کر لیتے ہیں. اور واقعی حج اور عمرہ ایک ایسی چیز ہے کہ جو ایمان کی تقویت کا بھی باعث ہیں اور ایمان کی تکمیل کا بھی باعث ہیں. تو اگر اللہ توفیق دے تو کچھ ایسا بھی ہو کہ جس کی بدولت آپ حج بھی کر سکیں. تو پیسہ جو ہے وہ دنیا کے کاموں میں بہت کام آتا ہے, اللہ کی راہ میں خرچ بھی کریں اور اپنے لیے بھی کچھ بچا کر رکھیں.
ایک بات میں ایڈ کروں گا صرف, جو ویلتھ مینجمنٹ کی بات کی نا, تو قرآن کی آیات بھی اس پہ تائید کرتی ہیں. جیسے کہ یتیم بچے کے بارے میں کہا گیا کہ اگر یتیم کا کچھ مال اس کے کفیل کے پاس ہے, کفالت کرنے کے والے کے پاس ہے, تو جب تک اس میں رشد نہ دیکھ لے, جب تک اس میں سمجھداری نہ دیکھ لے, وہ رقم اس کو نہ دے. کہیں ایسا نہ ہو کہ وہ رقم وہ خرچ کر دے اور اس کے پاس پھر کچھ بھی نہ رہے. تو یہ ویلتھ مینجمنٹ کہہ سکتے ہیں کہ قرآن کی آیات سے ثابت ہے. اور اللہ پاک نے جہاں اپنے پسندیدہ بندوں کی بات بیان فرمائی, وہاں فرمایا کہ والذین اذا انفقوا لم یسرفوا ولم یقتروا وکان بین ذلک قواما, کہ وہ لوگ جب خرچ کرتے ہیں تو نہ ہی حد سے بڑھتے ہیں اور نہ ہی بالکل بخل کر کے مال دبا لیتے ہیں, بلکہ دونوں کے بین بین رہتے ہیں, درمیان میں رہتے ہیں.
سبحان اللہ, اللہ پاک ہمیں توفیق عطا فرمائے. کمانا سب جانتے ہیں, کمانا اکثر لوگ جانتے ہیں, اصل جو فن ہے وہ ہے خرچ کرنا. جس کو خرچ کرنے کا فن آ گیا وہ کبھی کلاش نہیں ہوگا, کبھی مفلوق الحال نہیں ہوگا, اگر اسے خرچ کرنے کا فن آ گیا. یہ خود ایک فن ہے, سیکھنا چاہیے. نہیں ہوتا, عبد الواجد بھائی نے فرمایا ویلتھ مینجمنٹ اور حالات و واقعات. بعض اوقات لوگ حالات کو ذمہ دار ٹھہرا رہے ہوتے ہیں, لوگ ایکسپنسز کو ذمہ دار ٹھہرا رہے ہوتے ہیں, لوگ اپنے ارد گرد کے افراد کو کہہ رہے ہوتے ہیں کہ یہ ذمہ دار ہیں, اور اپنی ذات کو بھول جاتے ہیں. میں یہاں بغیر نام لیے ایک بات بیان کروں گا عبد الواجد بھائی, ہماری مارکیٹ سے کچھ افراد کا احساس ہوا کہ انہیں بیرون ملک کام مل گیا اور جاب نہیں ملی, ٹھیکے داری سسٹم کے تحت کام ملا, مطلب انکم انلیمیٹڈ. تو اب وہ گئے, تین چار افراد گئے, ان تین چار افراد میں سے ایک صاحب جو تھے وہ اپنی فیملی کو پراپر وے میں ہر مہینے خرچہ بھی بھیجتے رہے, اور بقیہ دو تین جو تھے انہوں نے خرچے بھی نہیں بھیجے, کبھی بھیج رہے ہیں کبھی نہیں بھیج رہے, کبھی کم بھیج دیا کبھی زیادہ بھیج دیا, یوں کر کے. اور یہ جو صاحب تھے جو پراپرلی ایک فکس اماؤنٹ اپنی فیملی کو ایکسپینسز کے مد میں دے رہے تھے, یہ لوٹے سب تین چار سال کے بعد. تو حالت یہ تھی کہ یہ صاحب جو پراپرلی ایکسپینس بھیج رہے تھے نا اپنی فیملی کو, فراز بھائی, یہ ٹھیک ٹھاک کما کر لے کر آئے اور پھر یہاں پر آ کر پاکستان آ کر سیٹل ہو گئے. اور وہ جو دو تین افراد بقیہ تھے جنہوں نے پراپرلی اپنی فیملی کو بھی نہیں بھیجا, کام کی نوعیت سیم تھی سب کی, یعنی وے آف انکم ایک ہی تھا اور تقریباً ایک ہی انداز کی انکم تھی ان کی, یعنی کوانٹیٹی کے اعتبار سے, لیکن انہوں نے نہ فیملی کو بھیجا نہ اپنے لیے جمع کر کے رکھا, بلکہ میری اطلاع کے مطابق تو وہ ٹکٹ بھی جو لیا انہوں نے وہ ادھر ادھر سے قرض کر کے لیا. تو بات وہی آ گئی آپ والی کہ بے شک کبھی کبھی ایسا بھی ہوتا ہے کہ حالات و واقعات ہوتے, قسمت ہوتی ہے, نصیب ہوتا ہے, آپ نہیں کر پاتے, ایسے آپ کے پاس ایکسٹرا آرڈنری ایکسپینسز آ جاتے ہیں, لیکن بہت سارے کیسز میں آپ کی نااہلی ہوتی ہے, اور اس کو وقت سے پہلے کو ریئلائز کر لیں. کیونکہ جب وقت پہ ریلائز ہوتا ہے نا تو بقول عبد الواجد بھائی کے کہ پھر رونے کے علاوہ کچھ انسان کے پاس ہوتا نہیں ہے, انسان روتا ہے اور پھر دوسرے یاد دلا رہے ہوتے ہیں کہ غلطی تمہاری ہے. اللہ پاک ہمیں ہر طرح کی اسراف سے محفوظ فرمائے, ناشکری سے محفوظ فرمائے.
میں اسی میں کچھ ایڈ کرنا چاہوں گا. عموماً جو ایک آبزرویشن ہے وہ یہ ہے کہ دولت کمانے کے لیے محنت اور ذہانت کی ضرورت ہوتی ہے.
ٹھیک ہے,
اگر آپ ذہین ہیں اور آپ محنت کرتے ہیں تو موسٹ پروبیبلی آپ کما بھی لیں گے, اتنا کما لیں گے کہ آپ کی زندگی اچھی گزرے گی.
ٹھیک ہے,
اگر آپ کی کوئی اور ایکسٹرا آرڈنری کوالٹی ہے تو وہ تو پھر بات بہت آگے چلی جائے گی. لیکن اس دولت کو بچا کر رکھنے کے لیے, ضائع ہونے سے بچانے کے لیے جو چیز سب سے زیادہ اہم ہوتی ہے وہ ہوتی ہے آدمی کا بری عادتوں سے دور ہونا. جن لوگوں کے اندر بری عادتیں ہوتی ہیں, اب یہ ایک بہت براڈ کیٹیگری ہے جو میں بری عادت کہہ رہا ہوں,
ایک لفظ کہہ کر آپ نے گویا کہ ایک فریز کہہ کر آپ نے وہ پوری بند کر دی.
جی میں نے بند, تو ہر ایک یہ سوچ لے کہ میرے اندر کون سی ایسی بری عادت ہے کہ جس کی وجہ سے میں اپنے محنت سے کمائے ہوئے سرمایہ کو اس کو بچا کر نہیں رکھ پا رہا. اب جیسے ایک مثال ہے, کچھ لوگوں کے اندر ہوتا ہے نمود و نمائش, دے وانٹ ٹو شو آف,
جی
وہ دکھانا چاہتے ہیں لوگوں کو. آپ ان کے گھر میں جائیں, آپ ان کے ساتھ کھانے پہ بیٹھیں, آپ ان کے ساتھ شاپنگ پر جائیں, آپ ان کی شادی میں جائیں, تو وہ جو پوری فیملی ہوتی نا ان کے اندر یہ بات رچی بسی ہوتی ہے کہ یار لوگ کیا کہیں گے, میں نے تو یہ کرنا ہے. تو ان کا جو خرچ ہوتا ہے وہ لوگوں کو دکھانے کے لیے ہوتا ہے. اب یہ جو ایک بری عادت ہے نا, یہ امیر آدمی کو کنگلا کر دیتی, کلاش بنا دیتی. اسی طرح سے بعض لوگوں کو عادت ہوتی ہے کہ وہ بری محفلوں میں جاتے ہیں اور وہاں جا کر پیسہ اڑاتے ہیں. اب وہ اپنا کمایا ہوا پیسہ ہو یا وہ والد کی طرف سے آیا ہوا پیسہ ہو, جب آپ اس طرح کے کاموں میں اڑائیں گے تو آپ کو پتہ ہی نہیں چلے گا اور وہ پیسہ ختم ہو جائے گا. تو پیسے کو بچا کر رکھنا ہے تو اچھی عادتیں اپنائیں, بری عادتوں سے دور رہیں, اور بالخصوص جو والدین اللہ نے ان کو دیا ہے صاحب ثروت ہیں اور انہوں نے اپنی اس لیگسی کو اپنی آنے والی جنریشن کو سپرد کرنا ہے, تو انہیں بھی یہ چاہیے کہ اپنے بچوں میں بری عادتیں ڈیولپ نہ ہونے دیں. آپ نے تو اپنی زندگی میں اربوں روپیہ کمایا اور اب وہ آپ اس دنیا سے جاتے ہوئے اپنی اولاد کو دے جائیں گے, تو پھر جو وہ پیسہ دے رہے ہیں تو اس کے ساتھ یہ بھی ذمہ داری ہے کہ ان کو اچھا مسلمان بھی بنائیں, ان کے اندر بری عادتیں پیدا نہ ہونے دیں اور ان کو اچھی عادتوں کا حامل بنائیں. اس وجہ سے نہیں کہ صرف پیسہ بچ جائے, بلکہ بحیثیت مسلمان ہی ہمارے اندر اچھائیاں ہونی چاہیے. تو جب آپ ان کو اچھا مسلمان بنائیں گے اور اللہ کا خوف ان کے دل میں ہوگا تو ان کی نہ صرف آپ کا یہ سرمایہ جو آپ نے بڑی محنت سے کمایا ہے وہ اچھی جگہ پہ خرچ ہوگا, بلکہ یہ اولاد اور اس کا خرچ کرنا دنیا سے چلے جانے کے بعد آپ کے لیے صدقہ جاریہ ہوگا اور نیکی کا ایک وسیلہ ہوگا.
کیا بات ہے آپ کی, بڑی پیاری بات آپ نے ارشاد فرمائی. مجھے ایک فیملی کا پتہ چلا, عبد الواجد بھائی ابراہیم بھائی, ان کا مطلب انتقال ہوا بڑے کا, تو پھر ان کی ٹھیک ٹھاک جائیداد تھی تو وہ تقسیم ہوئی. جب تقسیم ہوئی تو بہن بھائیوں نے آپس میں بیٹھ کے سوچا کہ ہمیں مطلب والد صاحب کی طرف سے اتنا اماؤنٹ ملا ہے, تو ہمارے والد نے ہمارے ساتھ خیر خواہی کی ہے, تو ہمیں بھی تو کچھ کرنا چاہیے ان کے لیے. کسی ایک نے مشورہ دیا کہ ہمیں کچھ کرنا چاہیے ان کے لیے, اب بات ہوئی کیا کریں. تو انہوں نے کہا یار مطلب ہمارے حصے میں, اچھا مطلب کروڑوں روپے ایک ایک کے حصے میں آئے تھے, تو انہوں نے کہا کیا ہی اچھا ہو کہ اگر ہم سب مل کے, تین چار پانچ جو بھی تھے بہن بھائی, وہ ہم سب مل کر ایک مسجد اپنے والد کے نام پہ بنا. اور واقعتاً یعنی کراچی میں موجود ہے ان کے نام کی مسجد, یعنی ان کے اصال ثواب کے لیے.
اس نے تربیت اور اچھی عادتیں,
اور اس کی وہ ریزن کیا تھا, وہ اولاد جو تھی نا, مجھے کہنے میں کوئی مطلب یوں نہیں ہے, دعوت اسلامی سے وابستہ تھے سارے افراد. ان کے والد نے اپنے بچوں کو دعوت اسلامی سے وابستگی سکھائی. یہاں پہ ویسے بھی نیکی کا ذہن دیا جاتا ہے, پھر مسجد تو گویا کہ فیکٹری لگ گئی نا اصال ثواب کی, تو یوں ہو گیا. اور بعض اوقات یوں بھی ہوتا ہے, اس کے برعکس بھی ہوتا ہے. تو ہمیں اپنے اولاد کی یہ فکر تو کرنی ہے کہ ہمارے مرنے کے بعد ان کا کیا ہوگا, لیکن ذرا یہ بھی سوچ کے رکھیے کہ ہمارے مرنے کے بعد یہ ہمارے بارے میں کیا کریں گے. تو آپ نے اچھی تربیت کرنی ہے اور اللہ سے رحمت کی امید لگانی ہے. اللہ نے چاہا تو بیڑا پار ہوگا.
مہروز بھائی ایک بات صرف عبد الواجد بھائی کی گفتگو سے مجھے یاد آ رہی تھی کہ ایک بعض بڑے کہتے ہیں کہ ایک درمیانی لائن ضرور کھینچنی چاہیے چاہے آپ اچھے حالات میں ہوں یا برے حالات میں ہوں. بعض اوقات بندہ نیا نیا پیسے والا بنتا ہے تو اس کی کوشش ہوتی ہے کہ جتنی پرانی خواہشات تھیں وہ سب پورا کر لوں, اور جب دوبارہ وہ بیکورڈ ہوتا ہے تو پھر اس کو بہت آزمائش ہوتی ہے کیونکہ وہ ان چیزوں کا عادی ہو چکا ہوتا ہے. تو ایک ایسی متوسط لائن ہونی چاہیے کہ جس کو آپ کراس نہ کریں, آپ چاہے جیسے بھی حالات میں ہوں, یعنی نیچے تو بندہ آ جاتا ہے یعنی اس لائن سے نیچے آئے گا تو شاید اتنی پریشانی نہیں ہوگی, اس لائن کو کراس کرنے کے بعد جب دوبارہ نیچے آئے گا تو وہ عادتیں اتنی بگڑ چکی ہوں گی کہ اس کے لیے بڑی پریشانی ہو جائے گی. تو اس لیے ایک ایسی لائن کھینچیں کہ آپ امیر ہوں غریب ہوں آپ کے حالات کیسے ہی ہوں آپ ان لائن کے درمیان رہیں گے تو انشاءاللہ آپ کو کبھی کسی حالات میں پریشانی نہیں ہوگی.
فراز بھائی کی بات بالکل ویلڈ ہے, اللہ پاک ہمیں عمل کی توفیق عطا فرما. اور اس تصویر کے سینریو میں بہت ساری باتیں ہوئیں, بس ایک جملہ کہہ کر اگلی تصویر کی طرف بڑھتا ہوں کہ جو چیز دکھائی گئی تھی شاید اس پہ ہم اتنا بات نہیں کر سکے, مجموعی طور پہ تو کی لیکن پرٹیکولر اس کو ہم فوکس نہیں کر سکے, اور وہ ہے پانی. پانی جب دستیاب ہوتا ہے تو بعض اوقات ہم اس کی اہمیت سمجھ نہیں پاتے اور بے دریغ بہا رہے ہوتے ہیں اور اس کو ضائع کر رہے ہوتے ہیں. تو یاد رکھیے جب پانی ہے آپ کے پاس تو آپ کو قدر نہیں ہے, تھوڑا سا اپنے ارد گرد ہی چل پھر کر دیکھیں گے تو آپ کو پتہ چلے گا بعض بستیوں میں بعض علاقوں میں بعض ممالک میں پانی کی بڑی قلت ہے, اور وہاں پہ پانی کی ایک ایک بوند کی جو ویلیو ہے نا آپ کو جانے کے بعد پتہ چلے گی. تو پانی کی بھی قدر کیجیے اور ساری نعمتوں کی قدر کیجیے. بڑھتے ہیں اگلی تصویر کی طرف اور شامل سلسلہ کرتے ہیں.
آپ کی راہ کیا کہتے ہیں آپ کی راہ.
اچھا جی پکچر لے لی ہے اور تصویر تو بڑی کلیئر ہے لیکن اس میں سے چار باتیں کیسے نکلیں گی. بڑھتے ہیں آپ کی طرف دیکھتے ہیں کہ آپ کیسے بتاتے ہیں. عابد بھائی سے شروعات کرتے ہیں اور پوچھتے ہیں عابد بھائی. عابد بھائی چلیں بتائیں یہ ہے کیا, کیا دیکھ رہے ہیں اور اس سے پیغام کیا دے رہے ہیں.
ایسا لگ رہا ہے یہ کچن کی تصویر ہے اور یہ کبٹ بنا ہوا ہے اور اس کے اندر سے پلیٹیں جو ہے وہ گرنے والی ہیں اور ایسا لگتا ہے کہ رکھتے وقت بہت جلدی میں رکھی گئی ہیں.
اچھا
ہاں, اور جب جلدی میں کام کیا جاتا ہے نا بعد میں پھر وہ افسوس کا باعث بنتا ہے. تو اگر رکھتے وقت ان کو درست طریقے سے اور صحیح تسلی سے رکھا جاتا,
سلیقے سے رکھا جاتا ہے,
جی سلیقے سے رکھا جاتا تو اب یہ دروازہ کھلنے کی دیر ہے اور اس کا جو ہے وہ انتظار میں ہے زمین پہ آنے کے لیے. تو اس لیے اب اس صورت کے اندر یہ ہے کہ اب ان کو سنبھالا کیسے جائے, دروازہ کھولا کیسے جائے. اگلا سوال تو یہ ہے کہ ان کو روکا کیسے جائے گا. تو
یہ بھی آپ ہی بتائیں گے.
اس صورت کے اندر یہ ہے کہ یا تو اس کے نیچے جو ہے وہ کپڑا پکڑ لیں, صحیح ہے, ایک بڑا سا کپڑا پکڑ لیں, کھولیں گے تو اس کپڑے میں آئیں گی, ٹوٹیں گے نہیں. قریب کپڑا پکڑیں زمین کے نیچے نہیں, زمین کے پتہ چلو ایک دوسرے پہ گریں اور ٹوٹ جائیں.
جلد بازی سے بچیں اور جو کام کرنا ہے سلیقے طریقے سے کریں, ورنہ پلیٹیں ٹوٹنے سے بچانی کیسے ہے اس کے ٹوٹکے اور نسخے آپ کو ڈھونڈنا پڑیں گے جو ہم ابھی فی الحال نہیں بتا رہے ہیں. جی ابراہیم بھائی آپ کیا بتا رہے ہیں.
جی مہروز بھائی اس میں یوں لگ رہا ہے کہ برتن رکھتے ہوئے جو جس جگہ پر برتن رکھنے ہیں اس کیبنٹ کی جو اس کا
کیپیسٹی
ہے اس کو بھی ملحوظ خاطر نہیں رکھا گیا کہ اس کے اندر برتن آئیں گے کتنے.
صحیح.
اور اگر اس کو ملحوظ خاطر رکھا جاتا کہ ہم نے جو چیز رکھنی ہے وہ کتنی تعداد کے اندر رکھنی ہے تو نقصان سے بچا جا سکتا تھا. تو اس میں بندے کو دیکھ لینا چاہیے کہ اس کی اپنی جو جس جگہ پر وہ جا رہا ہے جس جگہ پر وہ کام کر رہا ہے تو اپنی کیپیسٹی کے مطابق کام لینے چاہیے, اپنی کیپیسٹی کے مطابق کام کرنے چاہیے. حد سے زیادہ لوڈ لینا نہیں چاہیے, اتنا لوڈ نہیں لینا چاہیے کہ بعد میں وہ
الماری کو مشورہ دے رہے
ہیں. نہیں کام کرنے والوں کو مشورہ,
کام کرنے والے
جو کام کرنے والے ہیں انہیں دیکھ لینا چاہیے کہ ہم جو بھی کام کرنے جا رہے ہیں وہ ہماری کیپیسٹی کے مطابق ہے یا نہیں ہے. اسی طرح جس چیز سے کام لینا ہے اس کی کیپیسٹی کو بھی ملحوظ خاطر رکھا جائے کہ اس کے اندر یہ صلاحیت ہے یا نہیں ہے. بعض اوقات لوگ موٹر سائیکل پر بائک پر اتنا وزن لاد دیتے ہیں کہ وہ کام وہ جو ہے نا وہ چلنے کے لیے پھر مشکل ہو جاتی ہے. گاڑیوں پر جو ہے وہ ضرورت سے زیادہ سامان لوڈ کر لیتے ہیں. تو چیزوں کی کیپیسٹی کو ملحوظ خاطر رکھا جائے پھر جو ہے وہ انشاءاللہ نقصان سے بچ جائے گا بندہ.
جی فراز بھائی کیا ارشاد.
کیپیسٹی کی بات تو ہمارے ابراہیم بھائی نے کر دی. ہو سکتا ہے یہ کیبنٹ برتنوں کے لیے ہو ہی نہ, بظاہر تو ایسا کوئی اس میں نشانی یا علامت نہیں ہے کہ یہ جو ہے وہ برتنوں کے لیے ہی بنائی گئی ہے. ہو سکتا ہے برتنوں کے لیے کوئی اور علامت اور کوئی اور کیبنٹ ہو اور اس کو ایمرجنسی کی بنیاد پر یہاں ڈال دیا گیا ہو. تو جس جگہ پر جو چیز رکھی جا رہی ہے کیا وہ اس چیز کے لیے اٹھانے کے قابل ہے بھی کہ نہیں, वो उसकी मुतहमिल है भी कि नहीं उसको भी देखा जाए। जिस तरह हमारी एक मिसाल इन्होंने दी, अब बकरा ईद के दिनों में क्या होता है कि हमारे जानवरों पर किस तरह का जुल्म किया जा रहा होता है कि रिक्शों में बालूकत बिठा कर लाया जा रहा होता है और ऐसी बेदर्दी के साथ उनको लाया जा रहा होता है कि एक नरम दिल इंसान तो उसको बर्दाश्त नहीं कर पाता।
जानवर हुई रक्षा जितना तो फिर क्या,
उसकी बात नहीं कर रहा हूँ ना, वो मेरे कलाम से समझ में आ रहा है कि वो जो जानवर है वो उस रिक्शे के लिए, मतलब वो रिक्शा उस जानवर को,
यानी ऊंट को रक्षा में बिठाने की कोशिश कर रहा
हूँ। बोलना नहीं चाह रहा था कि उस जगह को देख लिया जाए कि वो चीज रखने के काबिल है कि नहीं।
ठीक है, हर चीज के मुख्तलिफ क्या कहना चाहिए पैमाने होते हैं या जगह होती है। यहाँ पे बड़ी वाजे मिसाल तो मुझे फ्रिज की नजर आ रही है कि फ्रिज में अगर आप देखें ना, बिलखसूस वो जो आइस क्यूब्स की वो ट्रे होती है वो एक अलग सिस्टम होता है उसका, और इसी तरह एग ट्रे होती है, अंडे रखने के लिए जो एक ट्रे होती है, तो अगर आप इसको बरक्स करना चाहेंगे तो फिर हो नहीं पाएगा, कुछ और ही मामला फिर हो जाएगा। जी अब्दुल वाजिद भाई
जी, बहुत मुख्तसर सी बात यही है कि हर काम के करने का एक अंदाज होता है, अगर उस अंदाज को ना अपनाया जाए तो लोग बहुत बातें करते हैं, जैसे कि हम लोग भी अब बातें कर रहे हैं। अगर ये चीज सही तरह से रखी होती तो शायद बात करने की हाजत ना होती। तो बिलखसूस जब किसी घर में मेहमान जाते हैं तो हमें ये कोशिश करनी चाहिए कि हम अपने घर की सफाई सुथराई का बहुत ख्याल रखें। बाज़ औक़ात घर बनते भी इसी वजह से हैं कि घर बहुत साफ सुथरा था, और बाज़ औक़ात इसी वजह से घर नहीं बन पाते कि जब मेहमान आए तो उन्होंने देखा कि शक्लें तो बहुत अच्छी हैं लेकिन सलीका नहीं है। तो जिंदगी में सलीका बहुत अहम होता है, इतना अहम होता है कि घर भी बस जाता है, और इतना अहम होता है कि सलीका ना होने की वजह से बाज़ औक़ात घर भी नहीं बसता। तो जो काम कीजिए तरीके से और सलीके से कीजिए।
सुभान अल्लाह, बड़ी प्यारी बात कही है अब्दुल वाजिद भाई ने। और पुराने लोगों का कहना है कि अगर किसी के घर का सलीका और तरीका देखना हो तो दो चीज़ें देखी जाएं। एक चीज़ मैं बता देता हूँ उसमें से, वो है किचन, किचन देखें। और दूसरी बात ये कि सभी ये हम इस पर था कि बर्तन रखने में सलीकामंदी का मुजाहरा नहीं किया गया, लेकिन मुझे लगता है कि बाज़ औक़ात बर्तन रखने में तो सलीकामंदी होती है। कुछ जो है ना कबर्ड ऐसे होते हैं वो रनिंग कबर्ड होते हैं, यानी इधर से उधर जा सकते हैं, तो बाज़ औक़ात उन्हें जब झटका लगता है ना तो बर्तन डिसबैलेंस होकर इस कंडीशन में आ जाते हैं। तो रखने वाले की गलती नहीं होती बल्कि कोई और हादसा होता है और इस तरह हो जाता है, और अल्टीमेटली इसका जो नतीजा निकलना है 99% वो ये कि कुछ ना कुछ बर्तन टूटने हैं। तो अगर बर्तन टूट जाए ना तो बर्तन टूटने दीजिएगा, अपने अखलाक को नहीं तोड़िएगा बर्तन टूटने की वजह से। अल्लाह पाक हमें अमल की तौफीक अता फरमाए। मदनी चैनल देखते रहिए, एक के बाद दूसरा सिलसिला आ रहा है, और यकीनन आपका मिजाज और आपका अंदाज अपना अपना है, हो सकता है आपको ये सिलसिला ज़्यादा अच्छा लगता हो, किसी और को कोई और सा सिलसिला ज़्यादा अच्छा लगता हो, लेकिन एक बात तमाम प्रोग्राम में मदनी चैनल के कॉमन है कि अल्लाह और उसके रसूल का जिक्र खैर किया जा रहा है और दीन इस्लाम की प्यारी प्यारी तालीमात को अच्छे से अच्छे अंदाज में, बेहतर से बेहतर अंदाज में डिलीवर करने की कोशिश की जा रही है। देखते रहिए मदनी चैनल, सल्लू अलल हबीब सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
आपकी राह क्या कहते हैं, आपकी राह क्या कहते हैं, आपकी राह।